ہے کہ اتحادی بنے اور کمیونزم کے خلاف جو بھی اتحاد بنا پاکستان نے اس میں کلیدی کردار ادا کیا. پھر جو دوسری سرد جنگ میں افغانستان میں مداخلت کی سوویت یونین نے تو پاکستان نے اس کا ڈٹ کے مقابلہ کیا. پاکستان ایک فرنٹ لائن اسٹیٹ تھا اور روس کو وہاں شکست کھانی پڑی اور روس کو بھی ہم نے وہ ایک رد عمل تھا پاکستان کا روس کے خلاف, کیونکہ روس نے ہندوستان کی مدد کی تھی مشرقی پاکستان کو بنگلہ دیش میں تبدیل کرنے میں, ہندوستان کی مداخلت کی انہوں نے, کئی لحاظ سے مدد کی, ایک سیکورٹی سمجھوتا کیا اور ساتھ کوئی جب بھی کوئی ریزولوشن آئی ہندوستان کی جارحیت کے خلاف تو روس نے اس کو ویٹو کیا. تو یہ ایک تلخ قسم کا ماضی ہے, لیکن اب سر جنگ بھی ختم ہو چکی, پرانے اتحاد بھی ختم ہو چکے اور روس پھر سے.
جی ڈاکٹر صاحب, آپ کی آواز ہم تک آنا تھوڑا کمزور ہوئی ہے, میں آپ سے اس کو تھوڑا اور اینگل سے بھی پوچھوں گا. قوموں کے بارے میں یہ کہا جاتا ہے کہ تاریخ کا سب سے بڑا سبق یہ ہے کہ قومیں تاریخ کا بوجھ لے کر نہیں چلتی ہیں, تو کیا یہ وقت اب پاکستان میں اور روس کے لیے بھی اسی طرح کی نوید دے رہا ہے؟ جی ڈاکٹر رسول بخش رئیس صاحب سے ہمارا رابطہ غالباً منقطع ہوا ہے. ہم بات کرتے ہیں چودھری نعمان ظفر سے, ایکسپرٹ انٹرنیشنل سیکیورٹی کے, اور بتایا جا رہا ہے کہ اس وقت ان کی لائن بھی جو ہے وہ رابطے میں ہم سے نہیں ہے. آگے چودھری نعمان ظفر, آپ مجھے سن سکتے ہیں؟
ہلو
جی نعمان, آپ مجھے سن سکتے ہیں؟ جی نعمان ظفر, آپ کو میری آواز آ رہی ہے؟ میں آپ کو سن سکتا ہوں. جی نعمان, ڈاکٹر رسول بخش رئی صاحب ہمارے ساتھ ہیں لیکن ان کی بات مکمل نہیں ہو پائی تھی, لائن ان کی ڈراپ ہو گئی. پہلا سوال ہم نے جو ان سے کیا تھا آپ سے بھی ہم وہی پوچھنا چاہیں گے. روس اور پاکستان دونوں ملکوں کے درمیان سر جنگ کے زمانے سے تعلقات جو ہیں وہ سرد مہری کا ہی شکار رہے ہیں. اب پرائم منسٹر صاحب چاہتے ہیں کہ نئی ایکسٹینشنز ہوں, نئی وسعتیں آئیں, کثیر الجہتی تعلقات ہونے چاہیے. کیا جو اس وقت زمینی حقائق ہیں وہ اس کو سپورٹ کرتے ہیں, اور کیا واقعتاً دونوں ملکوں کے اندر یہ اتنی خواہش یا اہلیت ہے کہ وہ اس بوجھ سے, ماضی کے بوجھ سے نکل کر آگے بڑھ سکیں؟
دیکھیں اس میں تو کوئی دو رائے نہیں ہے, دونوں ملکوں کی جو لیڈرشپ ہے ان میں یہ کریٹیکل موجود ہے کہ دونوں ملکوں کے درمیان بیٹر ریلیشن بوسٹ ہونے چاہیے. دور کی اور کولڈ وار کا زمانہ جو 91 کے اندر ختم ہو, اس کے بعد بہت ساری کوششیں ہوئی ہیں. اگر آپ دیکھیں پریزیڈنٹ پوٹن کی طرف سے بھی کافی سپورٹ کیا گیا پاکستان کو, یہ بھی ہوا تھا کہ وہ پاکستان کرنے کے لیے بھی ریڈی تھے, پھر کچھ سیکیورٹی سچویشن کی وجہ سے وہ نہیں آ سکے. اور اگر آپ دیکھیں ایران پاکستان انڈیا انہوں نے سپورٹ کیا کہ ہم اس کو بنانے کے لیے تیار ہیں, اس کے بعد کافی پائپ لائن جو ہے اس کے لیے بھی سب سے بڑی کمپنی ہے ان نے کوپریشن دینے کا وہ ان ڈی اے ظاہر کیا تھا. اس کے علاوہ آپ دیکھیں ہمارے چیف بارڈر کے متعدد دورے ایشیا کے اور ہمارے کے ساتھ جو فائنلائز ہوئے ہیں, تو وہ یہ چیزیں بتاتی ہیں کہ دونوں طرف ول موجود ہے. اور میرا خیال ہے کہ رشیا کو اس بات کا بہت حد تک اندازہ ہے کہ پاکستان ریجن کا ایک بہت اہم ملک ہے اور پہلے کرتے رہے انڈیا کے ساتھ ان کے مضبوط ہیں, لیکن اب طرف سے پاکستان کو بھی سگنل دیا گیا ہے اور قربتیں ہوئی ہیں, تو میرا خیال ہے کہ یہ آگے اور مضبوط ہوں گے.
نعمان, اگر مجھے صحیح یاد پڑتا ہے ہم نے یہ دیکھا کہ بھارت کا یوم جمہوریہ جس پہ پریزیڈنٹ باراک اوباما وہاں پہ موجود تھے, تو پاکستان کی ملٹری لیڈرشپ نے رشیا کی طرف رشیا کا وزٹ کیا تھا اور چائنا کا بھی وزٹ اس میں ہوتا رہا, تو آپ کو لگتا ہے کہ کوئی دیگر اسٹریٹجک پارٹنر پاکستان شعوری طور پہ تلاش کرنے کی خواہش یا کوشش کر رہا ہے؟
دیکھیں یہ خالی پاکستان کوشش نہیں کر رہا بلکہ رشیا بھی اس کی کوشش کر رہا ہے. دیکھیں انڈیا کی جو امریکہ کے ساتھ بڑھتی ہوئی قربتیں ہیں اس کا اثر لازمی طور پہ رشیا کے اور ہوگا, کیونکہ انڈیا کا دیکھ نے رشیا کے قریب تصور کیا جاتا تھا اور ان کا اسٹریٹجک اللہ کا تصور کیا جاتا تھا. اس کے بعد جب ہم نے دیکھا کہ بہت سارے اگریمنٹس امریکہ کے ساتھ سائن ہوئے انڈیا کے, انہوں نے ویپنز لیے ہیں کچھ اور معاملات میں, تو لازمی بات ہے اس کا اثر پھر رشیا کی جو پالیسی میکرز ہیں ان کے اوپر ہوا. تو انہوں نے کرنے کے لیے مطلب دیکھیں مطلب بیلنس آف پاور ضروری ہوتی ہے جب انٹرنیشنل پاکستان کو سگنل دینے شروع کیے اور پاکستان تک تیار تھا, کیونکہ یہ وار انٹرنیشنل کے اندر پاکستان کی جو ملٹری پاکستان کی अमेरिकन सपोर्ट से बहुत हद तक उम्मीद नहीं थे। तो इस तरह के हालात के अंदर जो हमने एस्टेब्लिशमेंट है उन्होंने देख शुरू किया कि हम किस तरीके से इस वेट को काउंटर कर सकते हैं। रशिया नो डाउट ऑब्वियसली एक ऐसा एंटिटी है जो कि पावर को बैलेंस कर सकता है। तो ये एक नेचुरल एक चीज थी कि पाकिस्तान ने अपना इंक्लिनेशन शो किया रशिया की तरफ, और रशिया ने इसको बहुत पॉजिटिवली रिस्पॉन्ड किया है। और अमेरिका ने जो रिसेंट डेवलपमेंट्स आए, आप सीओ मेंबरशिप देख लें, रशिया ने इसको सपोर्ट किया है,
जी
उसके पहले में
नुमान
हेलीकॉप्टर दे रहे हैं
नुमान
और
कैदा कलामी की
जी
माफ़ी होगी, माफ़ी चाहूँगा आपसे, आपकी आवाज़ हम तक सही नहीं पहुँच पा रही, और हमारे प्रोड्यूसर्स की तजवीज़ यह है कि हम आपको स्काइप से डिस्कनेक्ट करके टेलीफोन पे इंगेज करते हैं। डॉक्टर रसूल बख्श रही साहब से हमारा रब्ता बहाल हो चुका है। डॉक्टर साहब, मेरा जो सवाल था आप उसको रिस्पॉन्ड करने लगे थे, सवाल यही था कि तारीख़ का एक सबसे बड़ा सबक जो है मुल्कों के लिए, कौमों के लिए, यही है कि तारीख़ का बोझ लेकर आगे ना बढ़ा जाए। क्या इस वक्त इस्लामाबाद और क्रेमलिन इस सोच की तरफ जाते हुए नज़र आते हैं आपको?
मेरा ख्याल है कि वो तारीख का एक हिस्सा था जो कि माजी के ताल्लुकात थे। वो रूस नहीं रहा और पाकिस्तान वो पाकिस्तान नहीं रहा। और इसके साथ साथ जो अफगानिस्तान में तब्दीलियां आई, अमेरिका की यहाँ पे जंग, उसके खिलाफ मजामत और दहशत गर्दी, मरकजी एशिया का अलहदा आजाद हो जाना, चीन का एक ताकत के तौर पे उभरना, तो रूस का एक लिहाज से महदूद हो जाना, ये तमाम ऐसे फैक्टर्स हैं जो तकाजा करते हैं कि पाकिस्तान और रूस एक दूसरे के साथ ताल्लुकात को असरे नाव तरतीब दें। पाकिस्तान की ख्वाहिश है कि वो रूस के साथ अच्छे ताल्लुकात पैदा करे,
सही
और रूस की भी यही ख्वाहिश है। तो हम दोनों ये समझते हैं कि हमारा मुफाद इसमें है कि हम एक दूसरे के करीब आए, और ये देखें कि रूस पाकिस्तान में जिस तरह चीन सरमायाकारी कर रहा है,
जी
क्या सरमायाकारी कर सकता है, और हमारी तरफ से कोशिश होगी और ये जारी है कि रूस उन मनसूबों को ले। और माजी में हमने देखा कि आयल एक्सप्लोरेशन में उन्होंने दिलचस्पी दी ली, और फिर पाकिस्तान स्टील मिल जो पहली स्टील मिल थी पाकिस्तान की में और अब भी बहुत बड़ा मंसूबा है
जी
उसमें, वो उन्होंने कैम की, और खुशी तरह से कैम की जब सात जंग का जमाना था। तो जाहिर है कि रूस के पास वसायल भी हैं, टेक्नोलॉजी भी है और नुमात भी है कि पाकिस्तान एक तरक्की पजीर मईशत है तो उसमें वो सरमायाकारी करे।
डॉक्टर साहब, ये बताइएगा अदर देन इन्वेस्टमेंट और क्या आपके ख्याल में इशारे या इशारिये होंगे जिसकी वजह से हम ये सोच सकें कि ये बात अब महज बयानात तक नहीं है, इस पे अमली, इसको अमली जामा भी पहनाया जा रहा है और दोनों मुल्क एक दूसरे के करीब आ रहे हैं?
बिल्कुल आ रहे हैं। मैं समझता हूँ कि इस वक्त कोशिश ये हो रही है कि हम उन मनसूबों की निशानदेही करें
सही
जहाँ रूस सरमायाकारी कर सकता है, खुसूस तौर पर ईरान पाकिस्तान गैस पाइपलाइन है उसमें वो दिलचस्पी रखते हैं, एयर एक्सप्लोरेशन में रखते हैं, और जाहिर है कि अगर टेपी जो है तुर्कमानिस्तान, अफगानिस्तान, पाकिस्तान और इंडिया वो गैस लाइन बनती है तो गॉसप्रॉम जो उनकी बहुत बड़ी कंपनी है, माजी में उसने दिलचस्पी उसमें भी जाहिर की है। तो एनर्जी के वसायल हैं, कॉरिडोर हैं, तिजारत है, राहदारी है, ये सारे ऐसे मंसूबे हैं जहाँ पे मैं समझता हूँ कि रूस का मफाद है, और हमारा इसमें भी मफाद है कि हम कुछ जो दिफाई टेक्नोलॉजी है वो भी रूस से हासिल करें,
सही
हम उन मुल्कों से हासिल करें जिस तरह से यूक्रेन है और
लेकिन इसके लिए कुछ
रशिया
और
है।
रीजनल पावर्स हैं, नेबरिंग कंट्रीज हैं पाकिस्तान की, उनकी भी तो सेंसिटिविटीज़ होंगी क्योंकि वो तो बड़ा हिस्टोरिकली रूस के साथ अपने ताल्लुकात एंजॉय करते हैं। अगर मैं बात भारत की कर रहा हूँ तो क्या इस मॉडर्न वर्ल्ड में इस नौयत के सिफारती दबाव मुल्क लेने के लिए तैयार होते हैं अपने किसी एक दोस्त की खातिर किसी दूसरे स्ट्रेटेजिक पार्टनर के साथ अपने ताल्लुकात उस्तवार करने में वो मोहतात अंदाज में आगे बढ़ते हैं आपके ख्याल में?
नहीं, ऐसा नजर नहीं आता। देखें कि हिंदुस्तान रूस का अमीर था और कुछ अरसे तक जानबदार भी रहा, और जानबदारी में ज्यादातर जो उसका रुख था रूस की तरफ था,
सही
उसकी तरफ पलड़ा भारी था कि अगर जानबदारियत कोई हतमी किस्म की है, गैर जानबदारियत नहीं थी। लेकिन अब हिंदुस्तान आज अमेरिका का स्ट्रेटेजिक पार्टनर है, डिफाई सामान भी ले रहा है, टेक्नोलॉजी भी ले रहा है,
सही
न्यूक्लियर टेक्नोलॉजी खसूसी तौर पे सिविलियन पर्पज के लिए, तो उसने को रूस से पूछा तो नहीं है। तो इसी तरीके से माजी में तो होता था कि जब हम कोशिश करते थे कि रूस से دفاعی ساز سامان ہے تو ہندوستان ایک ویٹو استعمال کرتا تھا روس کی اس پالیسی پہ اور روس بھی مجبور تھا اس لیے کہ ہندوستان اس وقت اس کا بہت بڑا اسلحے کا خریدار تھا. اب صورتحال وہ نہیں رہی تو میرا خیال یہ ہے کہ اگر اعتراضات ہوں گے بھی صحیح چنانچہ ہونے کے برابر ہوں گے ہندوستان کی جانب سے تو ان کو روس درخور اتنا نہیں لے
آئے. Exactly. نعمان ظفر صاحب آپ اسی پہ اپنا نقطۂ نظر دیجیے گا. روس کا آگے بڑھنا پیورلی اس کے اپنے دفاعی مفادات میں بھی ہوگا, اسٹریٹجک مفادات میں بھی ہوگا, لیکن کیا اس پہ دباؤ ہو سکتے ہیں, ایون پھر پاکستان پہ بھی دباؤ ہو سکتے ہیں اگر آپ واشنگٹن کی طرف دیکھیں, کیونکہ ہم نے اس سے اگلا جو اس کو لنک کرنا ہے وہ واشنگٹن کے انٹرسٹ بھی دیکھنے ہیں پاکستان کے ساتھ, تو اس پس منظر میں بتائیے گا.
انٹرنیشنل پولیٹکس میں نہ تو کوئی دیکھیے مستقل دوستی ہوتی ہے اور نہ ہی کوئی مستقل دشمنی ہوتی ہے. 91 کے بعد جب سوویت یونین یا جب ہم کہتے ہیں کہ جی کولڈ وار ختم ہوئی, اس کے بعد بہت سارے رشیا پاکستان ریلیشنز کے اندر ہم نے اتار چڑھاؤ بھی دیکھے ہیں. تو دیکھیں رشیا کے اوپر ہو سکتا تھا دباؤ لیکن اب نہیں ہے کیونکہ حالات بہت حد تک بدل چکے ہیں. انڈیا نے بہت سارے اگریمنٹس ڈیفینس اگریمنٹ بنائے ہیں امریکہ کے ساتھ واشنگٹن کے ساتھ اور ان سے بہت سارا مال خریدا ہے. اسی طریقے سے پاکستان کافی حد تک اب اس پوزیشن سے باہر آ گیا ہے کہ امریکن دباؤ سے. میں نے آپ کو پہلے بھی عرض کیا کہ اس وار ان ٹیرر کے درمیان ہماری اسٹیبلشمنٹ اور جو واشنگٹن کے درمیان اعتماد کی بہت کمی نظر آتی رہی ہے اور ابھی بھی نظر آ رہی ہے. تو ان حالات نے پاکستان کو رشیا کی طرف جانے پہ مجبور کیا اور انہی حالات نے رشیا کو تھوڑا سا انڈیا سے انڈیپینڈنٹ ہو کے فیصلہ لینے پہ مجبور کیا کیونکہ دیکھیے ریجنل حالات ابھی مختلف ہیں. اب یہ 91 والے حالات ہیں نہیں, افغانستان کی صورتحال ہے. اور اب آپ اگر ان کی تقریر دیکھیں پوٹن صاحب کی, اس میں انہوں نے دو تین چیزیں مینشن کی ہیں. ایک تو ریجنل سیکیورٹی مینشن کی جو کہ ایس سی او کے بنانے کی ایک وجہ تھی. دوسری ایک وجہ انہوں نے افغانستان سے جو انلیگل ڈرگ ٹریفکنگ ہو رہی ہے اس کی بھی ایک بات کی ہے. تو اس کے اندر پاکستان کی مدد کے بغیر کوئی پالیسی بنائی نہیں جا سکتی. تو پاکستان کی اہمیت کا اندازہ تو اسی سے آپ لگا سکتے ہیں. تو یہ اگر آپ پاکستان کو اب آئسولیٹ نہیں کر سکتے انڈیا کو خوش کرنے کے لیے, تو اب حالات بدل چکے ہیں. تو میرا خیال ہے کہ دونوں ممالک اس پریشر سے نکل آئے ہیں کہ وہ پاکستان امریکہ سے دور ہونے کا جو پریشر تھا وہ بھی ختم ہو چکا ہے اور رشیا کے اوپر ابھی بھی پریشر نہیں ہے جو انڈیا اس کے اوپر ڈال سکتا تھا.
بہت شکریہ نعمان, ہمارے ساتھ رہیے گا. ڈاکٹر صاحب آپ بھی ہمارے ساتھ رہیے گا. چند سیکنڈ کی ایک بریک لیتے ہیں, بریک کے بعد واپس آئیں گے اور بات کریں گے امریکہ کے پاکستان کے ساتھ اس وقت مفادات کیا ہیں. یہ آؤٹ لائن کی ہیں امریکہ کے فیوچر جوائنٹ چیف آف سٹاف نے. ایک بریک کے بعد جی سامعین, آپ سن رہے ہیں اور دیکھ رہے ہیں پروگرام جہاں رنگ. میں ہوں اسد حسن اور ہمارے ساتھ ہیں پروڈیوسر انجمیر گل, عریشہ خان, ان کے ساتھ اسٹوڈیو میں موجود ہیں ایمن رضوی اور اکبر نقوی, جبکہ ہمارے ساتھ انجینئرز اس وقت جو اسٹوڈیو میں موجود ہیں وہ ہیں جیکسن ویڈز اور ٹھین وان. اور پروگرام کے حصے میں ہم بات کریں گے امریکہ کے کیا مفادات ہیں پاکستان کے ساتھ. بہت طویل اس پہ بحث ہوتی رہی ہے کہ اگر ایک دفعہ وہاں سے اس ریجن سے افغانستان سے امریکہ کا انخلا ہو گیا تو امریکہ کیا انٹرسٹ اس ریجن میں رکھے گا اور خاص طور پہ پاکستان کے ساتھ اس کی انگیجمنٹ کس نوعیت کی ہوگی. جنرل امریکہ کے جو آئندہ جوائنٹ چیفس آف اسٹاف ہونے جا رہی ہیں انہوں نے یہاں پہ جنرل ڈنفرڈ انہوں نے کانگریس کی ایک ہیئرنگ میں اپنا پوائنٹ آف ویو دیا ہے. جب ان سے یہ سوال کیا گیا کہ پاکستان کے ساتھ امریکہ کے کیا مفادات ہیں تو تین پہلو انہوں نے اجاگر کیے. ایک تو یہ کہ القاعدہ کو اس ریجن کے اندر اور پاکستان کے اندر خاص طور پہ ری ایمرج نہیں ہونے دینا ہے. سیکنڈ یہ کہ جو نیوکلیئر ہے اس کی پرولیفریشن, اس کے پھیلاؤ, اس کو روکنا ہے. اور تیسرا انٹرسٹ جو انہوں نے کہا جو امریکہ کے نقطۂ نظر سے وہ سمجھتے ہیں کہ بہت زیادہ اہم ہے وہ ہے ریجنل اسٹیبلٹی, علاقائی استحکام. اس میں بہت زیادہ امریکہ سمجھتا ہے کہ پاکستان کا کردار ہے اور آگے چل کے انہوں نے بالکل کھل کے وضاحت بھی کی اور کہا بھی صحیح کہ پاکستان کا اور افغانستان کی جو موجودہ قیادت ہے جو اس وقت جس طریقے سے انگیج کر رہی ہے اس پہ امریکہ بہت خوش ہے اور بہت مطمئن ہے کہ دونوں ملک ایک دوسرے کے ساتھ بہت کلوز کوآرڈینیشن کے ساتھ آگے بڑھ رہی ہیں. ये हमारा सेगमेंट है और इस पे एनालिसिस लेते हैं। रसूल बख्श रही साहब हमारे साथ मौजूद हैं और चौधरी नुमान ज़फ़र। डॉक्टर रसूल बख्श रही साहब, अमेरिका के मफादात, पहले तो हमने रूस और पाकिस्तान के रिलेशनशिप या फ्यूचर जो प्रॉस्पेक्ट्स हैं उनके ताल्लुकात की एक्सटेंशंस की, उसको एनालाइज़ किया है। अब अमेरिका और ख़ासतौर पर उनके जो फ्यूचर जॉइंट चीफ्स ऑफ स्टाफ हैं वो ये एलेबोरेट कर रही हैं अपनी कन्फर्मेशन की हियरिंग में, इस पस मंज़र में बताइएगा ये कितने सिग्निफिकेंट हैं और ये चीज़ पाकिस्तान को कितना करीब लाती है अमरीका के।
चिंता ही मैं ये समझता हूँ, लेकिन ये इसका ताल्लुकात का एक पस मंजर भी है कि मुश्किल हालात में हमने अमेरिका का साथ दिया और अमेरिका ने मुश्किल हालात में हमारा साथ दिया, और जाहिर है एग्रेशन कोई दोनों जानब से है और डिसअपॉइंटमेंट्स दोनों जानब से है, ये एक फितरी सी बात है। लेकिन ये है कि सब जंग के जमाने से लेके आज तक हमने अमेरिका का साथ दिया है, उसके लिए बेशुमार मसाइल का भी हमें सामना है। इस वक्त जो मुल्क के अंदर दहशतगर्दी की एक लहर है उसका ताल्लुक अफगानिस्तान के हालात से है, वहाँ पे दो जंगों से है, एक रूस की जानिब से और दूसरी अमेरिका और उसके इतिहादियों की जानिब से, तो ये सारा मलबा पाकिस्तान के ऊपर पड़ा है। तो ये एक पस मंजर है, लेकिन ये है कि जो पाकिस्तान ने अमेरिका के साथ पार्टनरशिप दो तीन दफा रखी तो वो अपने मफाद में थी, वो हालात का भी जबर था और जो इलाकाई इस्तेहकाम और सलामती है उसका भी तकाजा था। अब मुस्तकबिल में हम देखेंगे कि ताल्लुकात किस तरह से तरतीब देते हैं कि अफगानिस्तान में अमेरिका ने अपना खून भी बहाया और पैसा भी बहाया, और न सिर्फ अमेरिका ने बल्कि उसके मगरब के इतिहादियों ने भी, पाकिस्तान ने भी, अफगानिस्तान के लोगों ने भी, तो वो इतना बड़ी सरमाकारी है कि उसको जाया नहीं होने दिया जाएगा, न होने देने दिया जाए, और इसलिए उन्होंने जो इलाके इस्तेहकाम है उसकी कोशिश उसकी बात की है। इलाके को इस्तेहकाम को आप ये देखेंगे अफगानिस्तान को पुरअमन मुस्तहकम और मुतहद होने की जरूरत है, क्योंकि अगर अफगानिस्तान में खल्फशार है तो सारे खत्ते में खल्फशार फैल सकता है, कम से कम पाकिस्तान उससे मुतासर बगैर नहीं रह सकता। इसी तरीके से जनूबी एशिया में पाकिस्तान और हिंदुस्तान के ताल्लुकात और फिर पाकिस्तान और चीन के साथ बढ़ती हुई स्ट्रेटेजिक पार्टनरशिप, इकोनॉमिक कॉरिडोर और जो गहरे तारीखी तौर पर रवाबित हैं, उन सब का मतलब मकसद ये है कि इस्तेहकाम हो, अमन हो और मुल्क एक दूसरे के साथ मिलजुल कर रहे, सरहदों की निगाहबानी भी करें और उनकी हिफाजत भी करें और साथ साथ उनको तस्लीम भी करें, वहाँ गड़बड़ न होने दें, और इसी तरीके से फिर खुशहाली आएगी, आवाम हमें चैन और सुकून होगा। तो दूसरी जो है मैं समझता हूँ कि मुश्तरक मफाद है पाकिस्तान और अमरीका का, वो है अलकायदा की दहशतगर्दी और दाइश इस इलाके में फैल रहा है, तो दोबारा से ऐसी ताकतों को हमारा दोनों का मफाद है, बल्कि आलमी और इलाकाई मफाद इसी में है कि ऐसी ताकतें दोबारा ना उभरे। मशरिक वस्ता में आग लगी हुई है, उस आग के शोले कहीं अफगानिस्तान को पाकिस्तान को ना जुलूस डालें, तो हमारी कोशिश होगी कि यहाँ के जो इंतहा पसंद है उनके ताल्लुकात तो मशरिक वस्ता के इंतहा पसंदों से है, लेकिन वो ऐसे रिश्ते ना जोड़े कि वो यहाँ भी आ धमके और यहाँ आके पाकिस्तान अफगानिस्तान और इस इलाके की सलामती को नुकसान पहुंचाने की कोशिश करें। तो जाहिर है ये इतना बड़ा मकसद है जो ना तो अमेरिका खुद हासिल कर सकता है ना पाकिस्तान ना अफगानिस्तान, ये एक मुश्तरका कोशिश है। तीसरा मफाद मैं समझता हूँ कि हमारी भी कोशिश है कि न्यूक्लियर वेपन्स की और टेक्नोलॉजी की प्रोलिफरेशन ना हो, और इस सिलसिले में ईरान और मगरिब के डायलॉग भी हो रहा है, बातचीत भी हो रही है, जो एक बहुत ही इम्पोर्टेंट पॉइंट के ऊपर इस वक्त पहुंची हुई है। मकसद ये है कि आगे कोई और मुल्क न्यूक्लियर वेपन स्टेट ना बने, और पाकिस्तान की भी जिम्मेदारी है और रियासतों की भी जिम्मेदारी है, लेकिन यहाँ अमेरिका ये समझता है कि पाकिस्तान साथ दे न्यूक्लियर प्रोलिफरेशन ना हो, तो उसके लिए फिर उनकी भी जिम्मेदारी है कि पाकिस्तान को जो न्यूक्लियर क्लब है उसका हिस्सा होना चाहिए, जो न्यूक्लियर सप्लायर क्लब जिसे कहते हैं, तो उसका हिस्सा हिंदुस्तान को बनाने की कोशिश की जा रही है, तो पाकिस्तान को भी उसका हिस्सा बनना चाहिए ताकि ये जिम्मेदारियां मुश्तरका हो जाए और इस तरीके से मफादात भी मुश्तरका जुड़ जाए।
जी नौमान ज़फ़र साहब, आप भी इसी को एलेबरेट करें, यही तीन नुकात जो जनरल डनफर्ड ने बयान किए हैं, इस पस मंज़र में अमेरिका पाकिस्तान क्या कामन इंटरेस्ट रखता है और इन कामन इंटरेस्ट को जो दीगर रीजनल पावर्स हैं, अब रशिया भी जिसका हमने तस्करा किया, चाइना, वो भी इसके साथ कितनी एडजेसेंट हैं, कितना इसको अकोमोडेट कर सकती हैं, एक बात। और दूसरा इसका एंगल ये है कि पाकिस्तान और अमेरिका कामन इंटरेस्ट को हाईलाइट करना या डिफाइन करने के लिए जनरल डनफर्ड, उनकी उनकी तरफ से इसका डिफाइन किया जाना क्या मानी रखता है?
तो ये जो तीनों पॉइंट्स जो उन्होंने बयान किए हैं जनरल साहब ने, ये कोई नई नई चीज नहीं है। मेरा ख्याल है कि जब से 2001 से जब से वॉर शुरू हुई है, ये तीनों हमारी नजर में थे, और बल्कि जो न्यूक्लियर वाला पॉइंट है ये तो इससे पहले से जो है ना इस पर डिस्कशन चल रही है, अहम है, बहुत ज्यादा अहम है। जो रीजनल सिक्योरिटी का जो मामला है वो कुछ ज्यादा मेरी नजर में कुछ अहम है, और दूसरा जो दहशत गर्दी का मामला है उसमें देखिए पहले अलकायदा के ऊपर ये जंग शुरू हुई थी, लेकिन अभी उसमें कुछ और एलिमेंट्स आ चुके हैं। तालिबान को चले अभी उन्होंने थोड़ा सा साइड लाइन किया, उनके साथ निगोसिएशन स्टार्ट हो गई, लेकिन दाइश का एक 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 एलिमेंट आया है, आपने रिसेंटली कल देखा होगा कि एक ड्रोन स्ट्राइक में उनके एक लीडर जो शाहिदुल्ला शाहिद साहब को खत्म कर दिया गया है, तो दाइश का एक एलिमेंट भी उभर रहा है। तो इसको अगर हम देखें तो वो इसके ऊपर एक जो हमें कॉमन एक इनको स्ट्रेटेजी दोबारा इनको रीडिफाइन करनी पड़ेगी, क्योंकि पहले अलकायदा के नाम के ऊपर हम एक दूसरे को कोऑपरेट कर रहे थे, लेकिन अब मेरा ख्याल है कि इसके ऊपर बैठ के इनको दोबारा देखना पड़ेगा, क्योंकि दाइश और इसमें रशिया ऑटोमेटिकली इन्वॉल्व हो जाएगा, क्योंकि अगर आप दाइश के जो लीडर्स हैं उनके स्टेटमेंट्स देखें तो उन्होंने जो रशिया के कुछ इलाके हैं साउदर्न कोकेजियन कंट्रीज जो मतलब जिनको हम कहते हैं कंट्रीज तो नहीं, मतलब जो कोकेजियन जो रीजन है वहाँ का साउदर्न, तो उसमें उन्होंने अपनी कुछ प्रेजेंस शो की है और उन्होंने अपना मुस्तकबिल के मंसूबे भी बताए हैं कि वो हमारा एक तरह से पॉइंट होगा जिसके ऊपर हम जाके जो है ना अपना एक्शन करेंगे, तो रशिया ऑटोमेटिकली इसमें इन्वॉल्व हो जाएगा। बाकी जो न्यूक्लियर वेपन जो पाकिस्तान मतलब पाकिस्तान के हवाले से मेरा ख्याल है ये चैप्टर अभी इतना ज्यादा इन्वॉल्व नहीं है कि जी पाकिस्तान इसमें इन्वॉल्व था, और क्योंकि हमारे जो कमांड एंड कंट्रोल सिस्टम है उसको सर्टिफाई कर दिया है IAEA ने, फिर अमेरिकन अपने इदारों ने मतलब इस चीज के ऊपर इत्मीनान का इजहार किया कि पाकिस्तान का जो कंट्रोल है अपने न्यूक्लियर वेपन्स के ऊपर वो बहुत मजबूत है, और अब इसको एक्सीडेंटली या किसी भी तरीके से इनके मामला को प्रोलिफरेट नहीं किया जा सकता। तो मेरा ख्याल है कि कुछ चीजें इसमें पुरानी है और कुछ चीजें इसमें नई है जो मतलब जो तवज्जो की तालिब हैं।
जी अच्छा, आपने अलकायदा का जिक्र किया है, एक पाकिस्तानी तालिबान के फॉर्मर स्पोक्स पर्सन थे, फिर अलकायदा उसके साथ इस्लामिक स्टेट या दाइश के साथ उनकी एसोसिएशन थी, आज एक और कमांडर जो हैं उनकी हलाकत का दावा किया जा रहा है कि तालिबान के ये कमांडर थे और ये भी अफगानिस्तान के अंदर एक ड्रोन हमले में मारे गए हैं। तो ये जो एक स्टेट ऑफ डिनाइल हमें ख़ासतौर पर बाज़ पाकिस्तानी ऑफिशियल की तरफ से नज़र आती है कि वहाँ पे उसके दाइश के या इस्लामिक स्टेट के फुटप्रिंट्स नहीं हैं, ये क्या रिफ्लेक्ट करता है? क्या दाइश पाकिस्तानी मिलिटेंट्स के लिए, मुख्तलिफ ग्रुपों के लिए कोई तरगीब या अट्रैक्शन रखती है?
देखें ये जो ये एक फिनोमिना ये कि नया नहीं था, ये कुछ अर्सा पहले फिनोमिना आ गया था जिसको हम फ्रेंचाइजिंग कहते थे टेररिज्म के अंदर। इंटरनेशनल सिक्योरिटी में हम काफी इसकी डिस्कशन करते थे कि टेररिस्ट ग्रुप जो हैं उन्होंने अपनी फ्रेंचाइजिंग शुरू कर दी है। आपको याद होगा कि कुछ अर्सा पहले अलकायदा एक ही अलकायदा की एंटिटी थी, फिर अलकायदा आपको फिलिपाइन में भी नजर आनी शुरू होगी कि उन्होंने मोरो इस्लामिक फ्रंट ने उसकी फ्रेंचाइज ले ली, फिर उसके बाद बोको हराम जो थी उससे पहले वो कहते थे कि जी ये जो अफ्रीका की जो ब्रांच है अलकायदा की वो एक्शन करती है, अभी वो बोको हराम के नाम से जो है ना एक्टिव है। तो अब देखें जब इस तरह की फ्रेंचाइजेज तो पहले मौजूद थी, अच्छा अब जब इन्होंने देखा कि हमारा अगर हमारी जो मतलब स्ट्रेंथ है वो कमजोर होनी शुरू होगी, तो इनको जरूरत पड़ी कि किसी और ऐसी मजबूत एंटिटी के साथ अपने आप को एफिलिएट किया जाए जो इनको रिसोर्सेज भी दे सके और जो इनको फोकल पॉइंट में रखे। तो इसी कोशिश ने जो पाकिस्तानी तालिबान के कुछ जो वो कुछ ग्रुप थे जो अलग हुए थे उन्होंने अपनी एफिलिएशन शो की अपने दाइश के साथ, क्योंकि दाइश इस वक्त आप देखिए पूरी दुनिया के मतलब फोकस के अंदर है, और अगर आप उनके साथ रिलेशन शो करते हैं तो कुछ जो भी अंडरग्राउंड जो लोग हैं जो उनको सपोर्ट करते हैं उनकी डायरेक्ट सपोर्ट आपको मिल सकती है। तो इसी नजरिए के तहत ये जो छोटे छोटे ग्रुप्स हैं काम करते हैं और जो है ना आगे फिर और अपने मुफाद के मुताबिक दूसरे के साथ मिलकर जो है ना अपने कोई भी कार्रवाई करते हैं।
बहुत शुक्रिया, हमारे साथ रहिएगा नुमान जफर। डॉक्टर सुरबख्श रही साहब, आपसे भी हम मजीद दो तीन मिनट लेंगे, एक चंद सेकंड की ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और बात करेंगे वियना में होने वाले ईरान के जोहरी प्रोग्राम पे मुज़ाकरात पे, एक ब्रेक के बाद।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
जहाँ में आपका खैर मकदम, मैं हूँ असद हसन, और प्रोग्राम के सिलसिले में हम बात करेंगे वियना में होने वाले ईरान के मुतनाज़ जोहरी प्रोग्राम पे मुज़ाकरात में, जिसमें एक बार फिर तौसी की गई है और 13 जुलाई की अब डेडलाइन जो है वो मुकर्रर की गई है। तवक्को की जा रही है कि इस अरसे के अंदर तेहरान और दुनिया की 6 ताकतें वो किसी न किसी ऐसे माहदे पर पहुँच जाएंगी जिसके बदले में तेहरान का जोहरी प्रोग्राम उसको महदूद करने में आसानी मिलेगी उस फ्रेमवर्क के तहत, और साथ साथ ईरान के ऊपर जो पाबंदियाँ हैं ख़ासतौर पर मुआशी पाबंदियाँ उनको उठाने में या उनको नरम करने में ईरान के लिए रास्ते हमवार होंगे और वो बाकी दुनिया के साथ इंटीग्रेट कर सकेंगे। इस सेगमेंट में हमें ज्वाइन किया है खालिद फारूकी साहब ने, यूरोप में बेस्ड साफ़ी हैं और इन डेवलपमेंट्स पे गहरी नज़र रखते हैं। खालिद फारूकी साहब, पहले तो आप हमें अपडेट कीजिएगा, कल तक ये इतलात आ रही थी कि जो नेगोशिएटर हैं मुज़ाकरातकार हैं वो फ्रस्ट्रेट हो रहे हैं, और शायद ये भी कहा गया कि शायद उनके लिए ज़्यादा इसको एक्सटेंशन देना आसान नहीं होगा, लेकिन इस ताज़ा तरीन एक्सटेंशन के बाद चूँकि है बहुत महदूद है, मंडे तक ही ये एक्सटेंशन है, क्या तवक्को रखी जाए कि अब बात किसी हतमी मरहले में है? खालिद फारूकी साहब की लाइन ड्रॉप हो गई है। डॉक्टर रसूल बख्श रही साहब, आप इसको पहले रिस्पॉन्ड कीजिएगा।
मेरा ख्याल ये है कि ये बहुत ही इंतहाई नाजुक मरहला है
जी।
इस मुज़ाकरात का बहुत वाला तख्तियार कर चुके हैं। मेरा ख्याल में कि ये ऐसी स्टेज है कि जहाँ पे मेक या ब्रेक हो सकता है, कि मैं नहीं समझता कि ये जो तवालत है ये जारी रहेगी। ये 13 जुलाई की जो उन्होंने तारीख दी है उसमें मामलात तय हो जाएंगे, अगर तय नहीं होंगे तो मेरा ख्याल ये है कि अमेरिका के वजीर खारजा वापस चले जाएंगे, क्योंकि ये ऐसी तवील कोई मुज़ाकरात मेरा ख्याल है कि शायद ही तारीख में हुए हों और अमेरिका के वजीर खारजा एक ही जगह के ऊपर बैठे रहे।
कल उन्होंने हिंट किया था कि जो हमारे नेगोशिएटर हैं वो बहुत
मगरब की जानब से खुसूसी तौर पर ईरान के रवैये के हवाले से जो पैमाना सब्र है जरा लबरेज नजर आता है, तो इससे काफी दबाव बढ़ेगा ईरान पे, और जो बाकी ताकतें हैं जो इस मुज़ाकरात में शरीक हैं वो भी दबाव डाल रही हैं कि लचक दिखाएं, और ये मौका है, अगर ये मौका हाथ से खो दिया तो फिर आगे दोबारा इन मुज़ाकरात को शुरू करने में काफी ताखीर भी हो सकती है और फिर मामलात मजीद उलझ भी सकते हैं, क्योंकि जो ईरान की क्यादत है उसके लिए भी चैलेंज है, क्योंकि ईरान के अंदर काफी इंतहा पसंद किस्म की लाबी मौजूद है जो किसी सूरत भी नहीं चाहती कि ये मुज़ाकरात कामयाब हों, और फिर जाहिर है कि फिर उनका पल्ला भारी हो जाएगा अगर वो भारी होगा तो फिर,
और अमेरिका पे भी दबाव है, अमेरिका के अंदर भी बहुत हार्ड लाइनर्स हैं जो यकीनन नहीं चाहते कि
मुश्किल हो जाएगा।
एग्जैक्टली, और वाशिंगटन के अंदर भी इस तरह के दबाव हैं। डॉक्टर रसूलबख्श शाही साहब, आपका बहुत शुक्रिया, और आपने हमारे लिए वक्त निकाला, आपने हमें ज्वाइन किया। खालिद हमीद फारूकी साहब, आपको एक बार फिर हम वेलकम कहते हैं, आपके साथ हमारा रब्ता मुनक़ता हो गया था। हमारा सवाल यही था कि गुज़श्ता रोज़ जॉन कैरी ने ये कहा था कि अगर ये डेडलाइंस मीट नहीं होती हैं तो फिर जो नेगोशिएटर्स हैं मुझे डर है कि शायद वो मज़ीद एक्सटेंशन ना दे पाएँ और इसको वो वाइंड अप कर दें इस सारे जो प्रोसेस को। अब आप हमें बताइएगा कि वहाँ पे नेगोशिएटर्स का मोराल क्या है, और ये जो कम मुद्दत की डेडलाइन दी गई है, गालबन इसके अंदर सिर्फ 2 दिन का इजाफा किया गया है, तो क्या ये तवक्को रखी जाए कि वो वाकईतन किसी मुआहदे के बहुत करीब हैं और सिर्फ इतना ही टाइम फ्रेम चाहिए था उनको?
देखें, ईरानी अभी तक जो है वो इंगेज हैं, सिर्फ जर्मन वास्टर स्टाइनमायर के साथ जो जर्मन वजीर खारजा हैं, और दूसरे रूसी और चीनी कब वापस आएंगे और क्या करेंगे कोई बात जो है वो वाजे नहीं है। 13 जुलाई की जो डेडलाइन है उस पर मुझे तो कम से कम अमल दरामद होता हुआ नज़र इसलिए नहीं आ रहा क्योंकि ईरानी वजीर खारजा ने कहा है कि हम जो है ना वो टाइम लिमिट उस तरह की नहीं लगा सकते इतने इम्पोर्टेंट इशू के ऊपर, और आज उन्होंने बिल्कुल एक्सप्लिसिटली कहा है कि टाइम लिमिट नहीं होनी चाहिए। तो इट इज ये 13 जुलाई तक इस मुआहदे को हो जाना ऐसा लगता नहीं है क्योंकि कोई सूरतेहाल वाजे नहीं है। डेफिनेटली इनडेफिनेट तो नहीं चल सकते मुज़ाकरात, 2 साल इसे ऑलरेडी हो गए हैं और कई बार इसकी जो है वो डेडलाइन में इजाफा किया गया है। ये बहुत मुश्किल है 13 जुलाई को ये मुआहदा होना।
जी नुमान जफर साहब, 13 जुलाई कम एक्सटेंशन उसके अंदर, कम तौसी डेडलाइन के अंदर, बज़ाहिर तो ये हिंट करता है कि शायद वो करीब है, इसी वजह से बहुत कम तौसी की गई है।
जी देखिए, ये बहुत अहमियत की हामिल है 13 जुलाई की जो डेट इन्होंने दी है। मेरा ख्याल है कि इन्होंने काफ़ी होमवर्क मुकम्मल किया है, लेकिन एक जो बयान जावेद जरीफ साहब का है वो ये है कि वो थोड़ा सा मेरे लिए भी परेशान कौन है, डिस्टर्बिंग रहा है कि जी ये जो हमारे काउंटर पार्ट हैं उन्होंने अपना जो स्टांस था वो तब्दील किया है इन द मिडल ऑफ मतलब निगोसिएशन। तो जब इस तरह का मामला सामने आता है तो फिर इसका मतलब होता है कि दोबारा एक तरह से चीजें शुरू होना शुरू हो जाती हैं कि जी आपने नई स्टांस ले लिया तो चलें दोबारा शुरू करते हैं। तो मेरा ये ख्याल है कि 13 जुलाई की बात है, ये इसको एक्सटेंशन मिल जाएगी। मसला ये है कि अगर ईरान दबाव में है तो जो जो हमारे इनको वेस्टर्न जो पार्टनर्स हैं वो भी दबाव में है। असल में मसला ये जो रीजनल हालात हैं उसकी वजह से, उसके बाद यूरोपियन यूनियन का जो मसला ग्रीस की वजह से, मेरा ख्याल है वो भी थोड़ा सा इनके ऊपर प्रेशर होगा। तो ये बहुत ज्यादा प्रेशर नहीं डाल सकेंगे ईरान के ऊपर, और ईरान भी अपने अंदरूनी हालात की वजह से बहुत ज्यादा प्रेशर में है, तो दोनों पार्टीज प्रेशर में है। तो मेरा ख्याल है कि थोड़ा सा इसको ये लोग एक्सटेंड करेंगे क्योंकि जिस स्टेज के ऊपर ये पहुंच चुके हैं, यहाँ से सब कुछ छोड़ के टेबल से उठ जाना तो किसी भी पार्टी के लिए मुमकिन भी नहीं होगा और सूदमंद भी नहीं होगा, क्योंकि अगर ये इसी तरीके से उठ जाते हैं तो आगे ही डिस्टर्ब हालात है रीजन के अंदर, तो फिर एक और मतलब एक बड़ा मसला खड़ा करने वाली बात होगी। तो मेरा ख्याल है कि कुछ फॉर्मूला इनका तय जरूर होगा, और अगर एक मेरा ख्याल है टेबल के ऊपर ये प्रपोजल जरूर आएगा कि कुछ टाइम और दिया जाए ताकि इसके ऊपर, अगर इन्होंने जो वेस्टर्न कंट्रीज हैं उनका स्टांस थोड़ा सा तब्दील हुआ है तो उसके ऊपर डिस्कशन होगी। सेकेंडली मेरा ख्याल है अभी भी एक फार्मूला है जिसका मैं वेट कर रहा था ज़ाती तौर पर, वो सामने नहीं आया कि अगर फर्ज करें कि ये मुआहदा हो जाता है तो ये ईरान के ऊपर की कौन से फार्मूले के तहत ये नजर रखेंगे कि ईरान अपने वादे पूरे कर रहा है कि नहीं, उसका फार्मूला भी ये किसी मुल्क ने आगे पेश नहीं किया। दूसरा ये भी सामने चीज नहीं आई कि जो ईरान के जो नॉन न्यूक्लियर,
लेकिन एक जनरल प्रिंसिपल तो इसमें डिफाइन किया गया था नुमान, कि इसकी जो मॉनिटरिंग का निज़ाम है, जो मैकेनिज्म इन्वॉल्व किया जा रहा है वो बहुत स्ट्रिक्ट है, छोटी से छोटी मूवमेंट जो है वो भी रेडार में
होगी। वो जेनेरिक है ना जी, जेनेरिक बात है, लेकिन वो स्पेसिफिक बात अभी तक सामने नहीं है कि किस तरीके से होगा,
लेकिन ये तो टेक्निकलिटीज में आ जाएगा। जी हाँ, बहुत शुक्रिया नुमान, आपने हमें ज्वाइन किया है। खालिद फारूकी साहब, आपके रीजन में एक और डेवलपमेंट हो रही है, मैं उस पर आपका नुक्ता नज़र लेना चाहूँगा। ग्रीक यूनान का जो फाइनेंशियल क्राइसिस है, बहुत टेंशन उसने दे रखी है यूरोपियन क्रेडिटर्स को भी, बाकी दुनिया की जो इकोनॉमी है, जो मार्केट्स हैं, उनकी भी गहरी नज़र है इन हालात के ऊपर। अब ये बताइएगा कि ये जो नई प्रपोजल्स आई हैं जिसको आज डिबेट भी किया जा रहा है हाउस के अंदर, ये आपके ख्याल में कितनी यकीन दहानी कराती हैं या तशफ़ी करा सकती हैं यूरोपीय क्रेडिटर्स की, जिसके बाद ये तवक्को रखी जाए कि ये जो बहरान है ये हो जाएगा? खालिद फारूकी साहब
जी, देखें जाहिर है कि जो एलेक्सिस चैप्रियस हैं, एक जिस तरह की उन्होंने लाइन पहले भी ली है, ही वो रेफरेंडम में चले गए और रेफरेंडम के बाद जब वो 61% वोट लेके वापस आए हैं रेफरेंडम से, तो वो एक अपनी पॉलिटिकल पोजीशन को उन्होंने बहुत मजबूत कर लिया है कि वो बिहाफ ऑफ द ग्रीक पीपल लोगों की तरफ से वो नुमाइंदगी कर रहे हैं और लोगों के जो मसाइल हैं उसके बगैर, उनको हल किए बगैर वो किसी किस्म का कोई, जो संडे तक ही एक्सटेंड हुई है उनकी डील करने की जो डेडलाइन है, और उन्होंने जो बड़ी जज्बाती तकरीर जो उन्होंने की है यूरोपियन पार्लियामेंट से, और उनका जो मुकालमा हुआ है यूरोपियन कमिश्नर से भी, उसमें भी उन्होंने ये वाजे किया है कि वो अपने उन मजीद ऑस्टेरिटी के लिए तैयार नहीं है। बहुत सारे वो चाहते हैं कि यूरोपीय यूनियन में रहें, जैसे कि उन्होंने रेफरेंडम से एक दिन पहले कहा था कि यूरोप में ग्रीस एक डिग्निटी के साथ, एक गैरत के साथ रहना चाहता है और मसावी तौर पर रहना चाहता है। तो ग्रीस वो कहते हैं कि भाई पेंशनर्स जो हैं उनकी पेंशन मजीद कम की नहीं जा सकती, सेहत के जो बजट है उसको मजीद कम नहीं किया जा सकता, लोग ऑलरेडी प्रेशर में हैं। तो ये बहुत बहुत ही खराब सूरत हाल है। लेकिन बात यह है कि यूरोप के पास भी कोई च्वाइस नहीं है, ग्रीस को निकाला भी नहीं जा सकता, ग्रीक को से जो है वो
कुछ इन हालात में साथ भी रखना जी।
लेकिन जो जो अलेक्सिस चैप्रिस का स्टाइल है वो एक बहुत ही मंझे हुए सियासी कारकुन है। 13 साल की उम्र से वो लेफ्ट विंग के साथ वाबस्ता हैं और बहुत ज्यादा करीब हैं अपने लोगों से। वो उन पर यह भी इल्जाम लगता है कि वो एक पॉपुलिस्ट पॉलिटिशियन है, लेकिन वो इस तरह के पॉपुलिस्ट पॉलिटिशियन नहीं है यूरोप के दीगर पॉलिटिशियंस की तरह। और इत्तेफाक की बात है वो पॉपुलिस्ट पॉलिटिशियन जो इमिग्रेंट के खिलाफ तकरीरें करते हैं, इमिग्रेंट के एक्सपेंस पे जो अपनी पोलिटिकल बेस बढ़ाते हैं, चैप्रिस इस तरह के नहीं, बल्कि एक वो लेफ्ट विंग डीप एम्बेडेड पॉलिटिशियन है जो एक मुश्किल वक्त में ग्रीक आवाम से बार बार जो है वो एतमाद का वोट लेते हैं। और तो ये हल तो होगा, ये यूरोपीय यूनियन से ग्रीस का बाहर निकलने का तो सवाल नहीं पैदा होता। उसकी वजह ये है कि यूरोपीय यूनियन ग्रीस को बाहर निकालना अफोर्ड नहीं कर सकता, बैंकक्रप्ट डिक्लेयर करना अफोर्ड नहीं कर सकता, क्योंकि पुर्तगाल, इटली और स्पेन भी लाइन में है अगर, और ना ही डेट को उस तरीके से माफ किया जा सकता है। लेकिन इतवार के बाद ग्रीस जो है वो टर्म्स पे आएगा और ये मुआहिदा इतवार के बाद तय पाने की जो है वो उम्मीद की जा सकती है।
बहुत शुक्रिया खालिद फारूकी साहब, आपने हमारे लिए वक्त निकाला, आपने हमें टाइम दिया और दोनों इश्यूज़ पे आपने अपनी राय दी, आपका बेहद शुक्रिया। सामिन चंद सेकंड की एक ब्रेक लेते हैं और ब्रेक के बाद जब वापस आएंगे तो हम बात करेंगे फाटा के अंदर पहली बार नॉन मुस्लिम कम्यूनिटी, उनको एक बड़े एजाज से नवाजा गया है। एक ब्रेक के बाद इस पर बात करते हैं।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم، میں ہوں اسد حسن، پروڈیوسر ہیں ہمارے ساتھ عریشہ خان اور انجم ہیرل گل، جبکہ ان کے ساتھ معاونت انہیں حاصل ہے ایمن رضوی کی، اور ان کے ساتھ موجود ہیں اکبر نقوی، انجینئرز ہیں ہمارے ساتھ جیکسن ویڈز اور ٹین وان۔ اور پروگرام کے سلسلے میں ہم بات کریں گے پاکستان کی قبائلی تاریخ میں پہلی مرتبہ چار غیر مسلم جو لوکل لیڈرز ہیں ان کو ایک بڑے اعزاز سے نوازا گیا ہے، اور ان کو ایک طرح سے قبائلی عمائدین کی اس فہرست میں شامل کیا گیا ہے، لنگی بردار کا ان کو درجہ دیا گیا ہے۔ یہ لنگی بردار ہونا کیا معنی رکھتا ہے، کیا مفہوم رکھتا ہے، اور وہاں پہ خاص طور پہ اس شورش زدہ علاقے میں جو اقلیتیں ہیں، جو کہ جو لوکل کمیونٹی کے اندر جو اقلیت ہے اور مختلف مذاہب سے ان کا تعلق ہے، جیسے سکھ برادری کے لوگ وہاں پہ موجود ہیں، کرسچن کمیونٹی کے لوگ وہاں پہ موجود ہیں، ان حالات کے اندر بھی ان کا کمفرٹ لیول کتنا ہے، اور اس عہدہ ملنے کے بعد وہ کیا توقعات رکھتے ہیں، اور اتنا یعنی قدیمی اور اس زمین کے بیٹا ہونے کے باوجود آج تک ان کو یہ ڈیزگنیشن پہلے کیوں نہیں مل سکا، یہ بھی ہم جانیں گے۔ ہمارے ساتھ موجود ہیں اس وقت ون آف دا پرسن ہو از کراؤنڈ بیسیکلی ولسن وزیر، ممبر آف کرسچن کمیونٹی ہیں، وہاں پہ ان کا تعلق جو ہے قبائلی علاقے خیبر ایجنسی سے ہے، جہاں پہلی مرتبہ ان چار اقلیتوں سے تعلق رکھنے والے لوگوں کو قبائلی عمائدین کا درجہ دیا گیا ہے۔ اور بریگیڈیئر سعید نذیر مومن صاحب ہمیں جوائن کر رہے ہیں، ممتاز ڈیفینس انالسٹ ہیں، لیکن ان کی جو اس سیگمنٹ کے اندر ایک ریلیونس ہے فاٹا امپاورمنٹ فورم، اس کے ساتھ بھی وابستہ ہیں۔ دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ بریگیڈیئر سعید نذیر مومن صاحب، پہلے تو آپ ہمیں بتائیے گا کہ آپ یہ لنگی بردار ہونے سے کیا مراد ہے؟ بتایا گیا ہے کہ بریگیڈیئر صاحب سے ہمارا رابطہ منقطع ہو گیا ہے۔ ولسن وزیر آپ میرے ساتھ ہیں، آپ سن سکتے ہیں؟ और उनका रابطہ भी منقطع ہوا ہے. مین وائل میں آپ کو تھوڑا ڈیفائن کرتا چلوں. ہمارے کورسپونڈنٹ نے جو ہمیں رپورٹ بھیجی, لونگی بردار ایسے قبائلی عمائدین ہوتے ہیں جو قبائلیوں کے ڈومیسائل سرٹیفکیٹ, قومی شناختی کارڈ, تعلیم کے وظائف اور ایسی دیگر دستاویزات کی جو ایک طرح سے تصدیق کرنے کے وہ مجاز ہوتے ہیں. پاکستان میں مجھے یاد ہے کہ جو ایک نمبرداری کلچر تھا اس کے اندر بھی اسی طرح کے اختیارات حاصل تھے. بریگیڈیئر سعید نذیر مومن صاحب سے ہمارا دوبارہ رابطہ ہو گیا ہے, تو بجائے اس کے کہ میں آپ کے سامنے یہ وضاحت کروں بریگیڈیئر صاحب سے پوچھتے ہیں. بریگیڈیئر صاحب آپ کا بہت شکریہ. پہلے تو ہمیں اور ہمارے لسنرز کو بتائیے کہ لنگی بردار ہونے سے کیا مراد ہے, اور پہلی دفعہ اس ریجن کی تاریخ میں اگر غیر مسلم اقلیتوں کے نمائندوں کو یہ درجہ دیا گیا ہے تو یہ کتنی بڑی تبدیلی ہے؟
بہت شکریہ. جہاں تک لنگی کا تعلق ہے تو لنگی ہم اس دستار کو کہتے ہیں جو کہ ہمارے بڑے بزرگ جو معتبر شخص ہوتا ہے اس کے سر پر رکھا جاتا ہے. اور یہ لنگی نارملی جب کسی فیملی کا سربراہ کی وفات ہو جاتی ہے تو اس کو جس کو دیا جاتا ہے جس کو دستار بندی کہتے ہیں, ایک تو وہ ہے. دوسری بات یہ کہ یہ ایک آنری ایک قسم کا ٹائٹل ہے جو کہ سرکار کی طرف سے ملتا ہے, اور قوم کی طرف سے وہ ایک نمائندہ اور ایک لیڈر اور پشتو میں جو کہتے ہیں مشر سمجھا جاتا ہے. اور اس کے لیے سرکار کے جو دروازے ہوتے ہیں وہ لوگوں کی نمائندگی کرتے ہیں, اور وہ سرکار کے جو بھی ہوتا ہے پولیٹیکل ایجنٹ ہوتا ہے, تحصیلدار ہوتا ہے, باقی ہوتا ہے, تو ان کے ساتھ اس کا رابطہ ہوتا ہے اور وہ ریپرزینٹ کرتا ہے اپنے کمیونٹی کو, اپنے کلان کو, اپنے لوگوں کو, اور اس کے بدلے میں اس کو کچھ الاؤنس بھی دیا جاتا ہے, باندری جس کو ہم خرچہ بولتے ہیں, ماجب بولتے ہیں, اور وہ بھی اس کو دیا جائے.
تو بریگیڈیئر صاحب یہ اسی طرح کی کوئی ڈیزگنیشن ہے جیسے بندوبستی علاقوں میں یا خاص طور پہ ہم پنجاب میں دیکھتے ہیں جس کو نمبرداری کلچر کہتے تھے؟
ہاں جی, تقریباً اس قسم کا ہے, لیکن اس کے دستخط سے مطلب ہے کہ وہ جو ویریفیکیشن ہوتی ہے وہ بھی اس کے ذریعے کرتے ہیں, اور اس کے علاوہ جب کوئی گورنر یا کوئی اور آتا ہے تو اپنے ریپرزینٹیٹو کے طور پر وہاں پر موجود ہوتا ہے. اور خصوصی طور پر جو آپ نے ذکر کیا کہ ہمارے سندھ برادری کو یہ ٹائٹل انہوں نے دے دیا ہے, اور ان کو جو قبائلی علاقہ ہوتا ہے یہاں پر تقریباً سارے جو ہوتے ہیں بالکل برابر ہوتے ہیں, بالکل جمہوریت کی اگر اصلی مثال ہے تو وہ قبائلی علاقوں میں ہوتا ہے, اور اس کے لحاظ سے ہر کوئی برابر سمجھا جاتا ہے. اور یہ سکھ جو ہے ہمارے جو تیرا کے علاقے میں رہتے ہیں یہ کاروبار کے لحاظ سے نہایت ہی معتبر ہیں, اور ان پر لوگوں کا اعتماد بہت زیادہ ہے, اور یہ بہت بڑے بزنس کمیونٹی ہے یہ ان علاقے میں, اور یہ جو کاروبار کرتے ہیں تو ان کے کاروبار پر بنسبت باقی کے ان لوگوں پر زیادہ
بھروسہ ہے. جی ہاں, ولسن وزیر صاحب نے بھی ہمیں جوائن کیا ہے, جن کو آج ایک طرح سے یہ عہدہ دیا گیا ہے, ممبر آف کرسچن کمیونٹی ہیں وہاں پہ اس خیبر ایجنسی کے علاقے میں. ولسن بہت بہت شکریہ ہمیں جوائن کرنے کا, آپ کو مبارک بھی ہو. آپ ہمیں یہ بتائیے گا کہ یہ جو ڈیزگنیشن ہے آپ کے لیے کیا معنی رکھتی ہے, اور کیا فرق پڑتا ہے آپ کی جو سیوک لائف ہے اس کے اندر؟ جی, میں نے آپ کو ایک تو مبارکباد دی ہے, اور دوسرا یہ سوال آپ سے کیا ہے کہ اس سے کیا فرق پڑے گا اب آپ کے لیے, آپ کتنے خوش ہیں اس ڈیزگنیشن کے ملنے کے بعد, پولیٹیکل انتظامیہ کی طرف سے یہ عہدہ ملنے کے بعد؟ جی, اگر میرا یہی سوال میرے پروڈیوسر آپ کو ڈیفائن کر دیں, پھر ہم آپ کو صرف اسی ون گو میں سن لیتے ہیں. جی, آپ ہمیں بتا آپ جی
ہلو
جی ولسن صاحب آپ مجھے سن سکتے ہیں؟ جی آواز آ رہی ہے, ولسن صاحب کو دیجیے گا, وہ ہمیں بتا پائیں گے. جی ولسن آپ مجھے سن سکتے ہیں؟ آپ کو میری آواز آ رہی ہے؟
بالکل.
جی ولسن, اب وقت بھی کم رہ گیا, اب ہمیں جلدی سے بتائیے گا, آپ کو ایک طرح سے لنگی بردار کا عہدہ دیا گیا پولیٹیکل انتظامیہ کی طرف سے, آپ کا اس پہ کیا ریئیکشن ہے, کتنے آپ خوش ہیں, اور اس سے کیا فرق پڑے گا آپ کی جو ایک روٹین ہے, جو معمول زندگی ہے, اس میں کیا فرق پڑتا ہے؟
ایک تو یہ ہے کہ چاہیے کہ مطلب فاتح کی تاریخ میں پہلے کا ہوا ہے کہ ٹرائبل ایجوکیشن میں جو مائنورٹی ہے اس کو مطلب باقاعدہ سسٹم میں لایا گیا ہے کہ جو فاتح کے نظام میں جہاں پہ ملک ہوتے ہیں لیکن ہولڈر ہوتے ہیں درجہ سسٹم ہوتا ہے نا, تو اس کے لیے کہ پہلے تو ہمارے لوگوں کے تو یا ملک بنتے تھے, اب کیونکہ ہم چار لوگ اس میں آ گئے ہیں تو اس سے یہ فائدہ ہو گیا کہ اگر اس میں ایک چاہیے کہ ہم اپنے لوگوں کے سی ایل ایم کی
آئی وش کہ ہم ولسن صاحب کو پراپر سن سکتے, ان کی آواز بھی ہم تک صحیح نہیں پہنچ پا رہی. جی معافی چاہیں گے ہم مسٹر ولسن سے بھی کہ ہم ان کو زیادہ کلیئرٹی کے ساتھ نہیں سن سکے, لیکن بریگیڈیئر صاحب نے اس کو بہت اچھے انداز میں الیبوریٹ بھی کر دیا. ہمارے لسنرز یقیناً اس پیش رفت سے واقف ہو گئے ہوں گے کہ اس سے مراد کیا ہے, خاص طور پہ ہمارے وہ سامعین جن کا تعلق قبائلی علاقوں سے نہیں ہے. بریگیڈیئر صاحب آپ کا بہت شکریہ. مسٹر ولسن اگرچہ ہم آپ کو نہیں سن سکے لیکن آپ نے ہمیں جوائن کیا, آپ کا بھی بہت شکریہ. سامعین ایک بریک لیتے ہیں, بریک کے بعد واپس آئیں گے اور بات کریں گے آخری حصے میں اسپورٹس پہ, کرکٹ پہ.
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جان؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
جہاں میں آپ کا خیر مقدم میں ہوں اسد حسن اور پروڈیوسر ہیں انجم ایرل گل اور عریشہ خان, اور پروگرام کے سلسلے میں ہم بات کریں گے اسپورٹس پہ. پاکستان کی کرکٹ ٹیم سری لنکا کے دورے پہ ٹیسٹ سیریز جیتنے کے بعد پاکستان کی ٹیم نے ون ڈے سیریز کا بھی بڑا زبردست بڑا جاندار آغاز کیا اور بڑی کلینکل وکٹری اگینسٹ سری لنکا بڑے کانفیڈنس کے ساتھ اور بڑے پراعتماد انداز میں پاکستان کی ٹیم یہ میچ جیتی. کسی ایک لمحے بھی پاکستان کی ٹیم کی میچ پہ اوپر گرفت کمزور نہیں ہوئی. پاکستان کے جو کرکٹ لورز ہیں کرکٹ فینس ہیں ان کے لیے ایسے میچز یقیناً بہت کم ہوں گے جس میں وہ تھرو آؤٹ بنا کسی مشکل کے لگ رہا ہو کہ وہ آرام سے یہ میچ جیت جائیں گے, یہ ان میں سے ایک تھا. اور کریڈٹ بلا شبہ محمد حفیظ کو جائے گا جن کی آل راؤنڈ پرفارمنس, چار وکٹیں حاصل کیں اور اس کے بعد زبردست سینچری سکور کی. میں کرکٹ کمنٹریٹرز کو سن رہا تھا, ان کے خیال میں محمد حفیظ کی یہ کیریئر بیسٹ اننگ ہو سکتی ہے جس طریقے سے انہوں نے اس کو کرافٹ کیا, جس کانفیڈنس کے ساتھ وہ کھیلے, اور اس بڑی اننگ کی ان کو ضرورت بھی تھی خاص طور پہ او ڈی آئیز کے اندر. بات ہم کرتے ہیں اور ہمیں جوائن کیا ہے ہمارے اس سیگمنٹ میں عمیر الوی نے, اسپورٹس جرنلسٹ ہیں, ہم کوشش کریں گے کہ جلال الدین صاحب سے بھی ہمارا رابطہ ہو جائے. عمیر الوی بہت شکریہ. پاکستانی سیریز اگینسٹ سری لنکا او ڈی آئی سیریز خاص طور پہ اس لیے بھی بہت ضروری ہے کہ اگر پاکستان اچھے پوائنٹس کے ساتھ اس کو سیکیور کرے گی تو ہی آئی سی سی میں کوالیفائی کر سکتی ہے. کیا کہیں گے آپ, اور خاص طور پہ آج کی جو وکٹری ہے بڑی کلینکل وکٹری رہی, آپ نے کیسے اس کو دیکھا؟
دیکھیے چیمپئنز ٹرافی میں اگر پاکستان کو پہنچنا ہے تو یہ سیریز ایٹ لیسٹ 4-1 تو جیتنا ہے.
صحیح.
تو آج کا میچ بہت امپورٹنٹ پاکستان کے لیے تھا, اور حفیظ کی جو پرفارمنس تھی خاص طور پہ وہ بہت آؤٹ اسٹینڈنگ تھی. وہ ایک تو لوگ ایکسپیکٹ اس لیے نہیں کر رہے تھے کہ ابھی ان پہ وہ بولنگ ایکشن پہ دوبارہ ہوا تھا ان کے جو بھی معاملہ ہوا ہے, 15 دن ابھی ہیں ان کے پاس اس میں, لیکن انہوں نے بولنگ کر کے تو کلیئرنگ کیا, ساتھ ساتھ اپنی بیٹنگ بھی دکھائی.
صحیح.
اور اس وجہ سے جب آپ کا ٹاپ آرڈر میں کوئی سکور کرتا ہے تو اس سے آپ کے آٹومیٹکلی آپ کا جو مڈل آرڈر ہے وہ سیف ہو جاتا ہے, اور وہ مطلب اس کی پرفارمنس اور نکھر جاتی ہے. تو اس طرح سے وہ بولرز بھی حفیظ کی بولنگ کی وجہ سے پلس آج باقی لوگوں نے بھی اچھی بولنگ کی, تو بالکل لگ رہا تھا ایک ٹیم ورک پراپر. اظہر علی کی کیپٹنسی کی آپ کو اعزاز دینی پڑے گی کیونکہ آج اظہر علی نے آج کیپٹنسی بھی اچھی کی ہے.
صحیح. آپ اگر آپ کو ایک دو پوائنٹس بتائیں ہمیں ان کی کیپٹنسی میں, کون سے ایسے موقع تھے جہاں پہ انہوں نے ڈفرنٹ طریقے سے آپ کو ایز کیپٹن یا وہ لے کے آئے اور ڈفرنٹ رول پلے کیا؟
سب سے بڑی جو انہوں نے چیز کی آج وہ یاسر شاہ کو کھلایا, جو کہ آپ ہم آپ اور ہم دیکھ سکتے ہیں ون ڈے نہیں کھیل رہے تھے وہ. پلس محمد رضوان کو بھی جنہوں نے آج پہلے بھیجا سرفراز سے, محمد رضوان نے بھی اچھی بیٹنگ کی. بابر اعظم کو نمبر 4 پہ کانفیڈینس دیا گیا کہ بھائی آپ نمبر 4 پہ جائیں, انہوں نے بھی اسکور کیا, ایسا نہیں کہ سب نے کانٹریبیوٹ کیا. احمد شہزاد جو ہیں ویکی فلنگ اس وقت آپ کی ٹیم میں ہیں, لیکن احمد شہزاد نے بھی پرفارم کیا کہ 50 رن کا تو آپ کا اوپننگ اسٹینڈ تھا. تو بس یہ کہ آپ دیکھیں تو سب چیزیں مل کے ہی اچھی ہوتی ہیں, اور وہی ہوا کہ
اور ایک بڑی ٹیم پرفارم
تیار ہو گیا ہی وہ جس گیا
ٹیم ورک رہا. جلال الدین صاحب آج کا میچ آپ نے کیسے پایا؟ ہم یہ کہہ رہے ہیں کہ بہت کلینیکل وکٹری تھی پاکستان کی ٹیم کی اور بہت کم میچز ایسے دیکھنے کو ملے ہوں گے، اگرچہ پاکستان کی سائڈ آج بھی خاص طور پہ جو ٹیسٹ سیریز میں جن لوگوں نے اسکور کیا تھا وہ ٹیم کا حصہ نہیں تھے، یونس خان نہیں تھے، شان مسعود نہیں تھے، اور نئی انکلوژن ہوئی تھی اس کے اندر، بابر اعظم تھے اس میں اور رضوان تھے اس میں، بظاہر لگ رہا تھا کہ شاید بیٹنگ آرڈر بہت ویک ہو جائے گا، لیکن ٹیم بہت اچھا کھیلی اور بڑے آرام سے جیت گئی۔
جی ہاں، اس میں تھوڑا سا جسے ہم کہتے ہیں کہ ٹیم تھوڑی سی کمبینیشن بنتا ہوا نظر آ رہا ہے،
جی
اس میچ میں خاص طور سے دیکھا کہ کچھ نئے پلیئر بھی آئے اور ان کو کانفیڈنس دیا گیا، تو اس سے وہ اپنا جو ان کے اندر ہے وہ ڈلیور کرتے ہیں۔ اصل میں چیز سارا ہے کپتان کا کانفیڈنس اور ٹیم مینجمنٹ کا کانفیڈنس آن پلیئر۔ ہوتا یہ ہے کہ جب آپ پلیئر کو کھلاتے ہیں اور اسے کانفیڈنس نہیں دیتے تو وہ تھوڑا سا سیلفش ہو کے اپنے لیے کھیلنے لگتا ہے، اور جب اسے ٹیم مینجمنٹ کا کانفیڈنس مل جاتا ہے اور کپتان کا کانفیڈنس ملتا ہے تو وہ جو اس کے اندر ہوتا ہے وہ ڈلیور کرتا ہے۔ تو آج ایسا ہی لگا کہ جن لوگوں کو کھلایا تھا وہ اس ٹیم میں یہ خوف نہیں تھا کہ ہم اگلا میچ کھیلیں گے نہیں کھیلیں گے، انہوں نے کوشش یہ کی کہ جو وہ کر سکتے ہیں وہ کریں، اور پھر چیزیں بھی اس طرح فیور میں آ جاتی ہیں جب آپ 100% اپنا ڈلیور کر رہے ہوتے ہیں۔ تو اوور آل ایک بہت، جیسے ابھی آپ نے بھی کہا، اسموتھ وکٹری تھی اس لحاظ سے کہ سب نے اپنا اپنا رول پلے کیا، تو ایکسٹرا آرڈنری پرفارمنس سے یہ میچ نہیں جیتا بلکہ سب نے کچھ نہ کچھ کر کے اس میچ کو جیتا، یہ ایک اچھی بات نظر آئی۔ اسے کہتے ہیں ٹیم مینج، ٹیم کی جو اسپرٹ ہے وہ ڈیولپ ہوئی، کمبینیشن اچھا نظر آ رہا ہے۔
صحیح عمیر الوی صاحب، آپ کو بھی لگتا ہے کہ کمبینیشن اچھا ہے؟ کیونکہ ایک تاثر تو خیر یہ بھی تھا کہ خاص طور پہ لوور مڈل آرڈر کے اندر جو ایک پاور اسٹرائکر پاور ہیٹر چاہیے ہیں ان کی کمی ہے۔ جی عمیر کی لائن ڈراپ ہوگی۔ جلال الدین صاحب آپ بتائیے گا، آپ کے خیال میں اسی کمبینیشن کو لے کے چلنا ہے یا جیسے سہیب ہیں یا ہر، جی جی
پاور ہیٹر کی تو ضرورت رہے گی، کہیں گے آج ضرورت محسوس نہیں ہوگی، مگر اس ون ڈے کرکٹ میں بھی ایک ایسا پلیئر چاہیے ہوتا ہے جو کسی ایک اوکیشن پہ آ کے جہاں ضرورت پڑے کم اوور ہوں وہاں پہ وہ اس طرح کی ہٹنگ کر سکے جس سے کہ میچ کو چینج کر سکے۔
صحیح،
فی الحال ضرورت نہیں پڑی، مگر ایک آج کل کی جو ماڈرن کرکٹ میں ایسا ایک پلیئر چاہیے ہوتا ہے جو آپ کو کہیں نہ کہیں اس طرح کی سچویشن میں آئے تو وہ کچھ اپنی پرفارمنس سے ٹیم کو مومنٹم چینج کر سکے۔
صحیح،
یہ ایک ایسا پلیئر کی کمی ضرور ہے ہمارے پاس اس وقت موجود ہے۔
وہ کیسے پوری ہو سکتی ہے کیونکہ اس ٹیم کے اندر جو او ڈی آئی کی ٹیم اناؤنس ہوئی ہے اس میں دو نام ہیں، آصف بلال اور مختار احمد، دونوں نے ڈومیسٹک کرکٹ میں، مختار احمد نے تو خیر ٹی ٹوینٹی انٹرنیشنل میں بھی اپنا پوٹینشیل شو کیا ہے، آپ کو لگتا ہے کہ ان میں سے کسی ایک کو پانچویں یا چھٹے نمبر کے اوپر لانا ہوگا؟
میں سمجھتا ہوں تھوڑا سا ارلی انہیں سلیکٹ کر لیا ہے، بہت زیادہ ٹیسٹ نہیں ہوئے تھے کسی ٹاپ لیول پہ، تو اتنی جلدی ان کو لانا میں نہیں سمجھتا کہ ہوگا، کیونکہ ہمارے یہاں آپ کو پتہ ہے کہ جو ڈومیسٹک کرکٹ کا جو سیٹ اپ ہے اور انٹرنیشنل میں کافی بڑا گیپ ہے، تو ان کو ٹیسٹ کرنے کے لیے ضروری ہے کہ آپ جو دوسرے ٹورز ہوتے ہیں یا جو سائڈ میچز ہوتے ہیں ان میں ٹیسٹ کریں، وہ تھوڑا سا ہمارے یہاں بھی لیگ کر رہے ہیں، تو میں سمجھتا ہوں کہ ابھی اتنی جلدی نہیں۔ اور اگر وہ اوور آل بھی دیکھیں تو ابھی پاکستان ٹیم کی جو ٹیم مینجمنٹ ہے وہ مختلف ابھی بھی مختلف کمبینیشن کو ٹرائی کر رہے ہیں، ابھی تک کہیں جا کے انہوں نے یہ اسٹیبلش نہیں کیا کہ یہ ہمارے فائنل۔
صحیح، فائنل یہ مطلب جو لنک چلے گی۔ اچھا یہ بتائیے گا جلال الدین صاحب، میں پاکستانی ٹی وی پہ ڈبیٹ دیکھ رہا تھا، وہاں پہ اب بھی یہ سوال اٹھایا جاتا ہے کہ اگر حفیظ کا بالنگ ایکشن اگر وہ اپروو نہیں ہوتا، جو کہ انیشیل رپورٹس ہیں رمیز حسن راجہ سے وہ اس کو لنک کر رہے تھے کہ شاید وہ اپنا بالنگ ایکشن ان کا کلیئر نہ ہو اس بار جو تازہ ترین انہوں نے ٹیسٹ دیا ہے، تو صورت میں کیا کوئی آل راؤنڈ اسپن بالر ریپلیس کیا جانا چاہیے، یا آپ سمجھتے ہیں کہ حفیظ ایز این اوپنر یا ون ڈاؤن پلیئر اس بیٹنگ پرفارمنس کے ساتھ سمپل ایز بیٹس مین بھی ٹیم کا حصہ ہو سکتے ہیں؟
جنرل اوپینین پہ لوگ یہی کہتے ہیں کہ حفیظ کی یوٹیلیٹی تبھی ہے جب وہ بالنگ بھی کریں، مگر آن اینڈ آف جو ہے وہ ایک بیٹنگ پرفارمنس بھی دے جاتا ہے، مگر اس میں انہیں کنسسٹنسی چاہیے اگر ایز اے بیٹس مین کھیلیں گے، تو کنسسٹنسی سے اگر وہ اوپنر ایز اے اوپنر پرفارم کرتے ہیں تو تب تو وہ ٹیم میں جگہ بنا سکتے ہیں۔ ابھی ہم نے دیکھا شعیب ملک بھی ٹیم میں آ گئے ہیں تو وہ بھی رول پلے کر سکتے ہیں حفیظ والا اپنی اسپن بالنگ سے، تو حفیظ اگر کھیلیں گے ایز اے اوپنر خالی تو پھر انہیں کنسسٹنسی شو کرنی ہوگی جو کہ ابھی تک ان کی بیٹنگ میں نہیں ہے۔
صحیح، لیٹس سے کہ ان کا متبادل کیا ہو سکتا ہے؟
متبادل میں تو دیکھیں اگر آپ آل راؤنڈر میں دیکھیں تو پھر ہمارے پاس اس وقت تو شعیب ملک ہی ہے مینلی، یا پھر حارث تھے جو کہ اس وقت ٹیم میں نہیں، اوپنر تو نہیں ہے وہ مگر مڈل آرڈر میں ایز اے آل راؤنڈر وہ بھی کلیئر ہے، یاسر شاہ کو بھی ڈیولپ کیا جا سکتا ہے، وہ لیٹ آرڈر میں اچھے بیٹسمین بن سکتے ہیں آگے۔
आखिरी चंद सेकंड है, हमें क्विकली बताइएगा क्या पाकिस्तान ये सीरीज आसानी से बड़े फर्क से जीत जाए जीत सकता है ताकि आईसीसी चैंपियंस ट्रॉफी में आप क्वालिफाई करें?
ठीक है, इसमें अच्छा स्टार्ट मिल गया है। अब अगर जिस तरह आज परफॉर्म किया है और डिफरेंट लोगों ने अपना अपना रोल प्ले किया है, इस मोमेंटम को इसको मेंटेन रखना अब टीम मैनेजमेंट और प्लेयरों का काम है कि वो किस तरह एक दूसरे के साथ इंटरेक्ट करते हैं। बगैर जो स्टार्ट मिला है उससे तो
बहुत शुक्रिया आपका जलालुद्दीन साहब, आपने हमारे लिए वक्त निकाला, आपने हमें ज्वाइन किया, आपका बेहद शुक्रिया। और सामीन, इसके साथ ही हमारा आज का ये प्रोग्राम अपने इख्तिताम को पहुंचता है। प्रोड्यूसर हैं हमारे साथ अंजुम मेरल गिल और रिशान खान, एमन रिजवी और अकबर नकवी उनके साथ स्टूडियो में मौजूद हैं, उनको असिस्ट कर रहे हैं हमारे इंटर्न्स और इंजीनियर्स में जैक्सन वेट्स और टीएन वॉन हमारे साथ थी। असद हसन को इजाज़त दीजिए, अल्लाह हाफिज़।
इस प्रोग्राम में जो नुक्ताए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।